sallallahu alaihi wasallam mimbarat an yaqul li ashabihi aw ahad minkum min ru'ya yaqussu alaihi man syaa Allah wa yaqussu wa inna qala la dalika wa dalika inna wa dalika lati adiyani wa inna wa ta'tani wa inna ma qala li tsalim wa inni taraktu ma'ahuma wa dhakara mithla hadithin min madhkurin fi hasna wa lidunihi wa fi ziyadatin laysa fi hadithin madhkur wa hiya qawlun qadim ala rawdatin mu'tammatin fiha min kulli nawmin rabi'in wa idha bayna dhahri rawdati rajulun tawilun la kadu ara ra'sa utulan fi sama wa idha halam rajulun min akthari min dhalin ra'aytum qattum qultu lahuma ma hadha ma hahuna wa laqala li intariq fa intariqna fa intahayna ila rawdatin azimatin.
Bismillahirrahmanirrahim. Hazrat Samura ibn Jundub radhiyallahu ta'ala anhu se manqul hai, Nabi Kareem sallallahu alaihi wasallam bakasrat apne sahabai kiram ko ye baat irshad farmaya karte the ki kya تم میں سے کسی نے کوئی خواب دیکھا ہے, جیسا کہ اوپر والی روایت میں گزرا کہ فجر کی نماز کے بعد کا یہ معمول مبارک تھا, تو حضور حضرات صحابہ کو بکثرت یہ سوال کیا کرتے تھے. یہ کثرت سے سوال کرنا علامت ہے اہمیت کی, کہ خواب کی نبی کریم صلی اللہ علیہ وسلم کے یہاں کتنی اہمیت ہوگی. پھر اللہ تعالی جس کو جو خواب دکھانا چاہتے وہ حضور کے سامنے بیان کرتے, یعنی صحابہ کرام بھی جو خواب اللہ کی طرف سے ان کو دکھایا گیا وہ نبی کریم صلی اللہ علیہ وسلم کو بیان کرتے. ایک دن حضور نے ہم کو یوں فرمایا ایک صبح میں کہ آج رات دو آنے والے شخص میرے پاس آئے اور انہوں نے مجھے بیدار کیا, جگایا, اور مجھے وہ دونوں کہنے لگے کہ چلیے, اور میں ان دونوں فرد کے ساتھ چلنے لگا. پھر حضور پاک صلی اللہ علیہ وسلم نے اسی کے مثل حدیث بیان فرمائی جو فصل اول کے اندر گزر گئی پورے طول کے ساتھ, اور اس کے اندر کچھ زیادتی ہے جو مذکورہ حدیث کے اندر نہیں ہے. اور وہ زیادتی کیا ہے؟ نبی کریم صلی اللہ علیہ وسلم کا فرمان, یعنی وہ جو پہلے فصل میں روایت گزری اس کے اندر خواب میں کچھ زائد باتیں بھی ہیں, اور وہ زائد باتیں یہاں ذکر کی جا رہی ہے. فَأَتَيْنَا, نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ ہم لوگ پہنچے, یعنی حضور اور وہ جو دو افراد لینے کے لیے آئے تھے وہ تینوں حضرات پہنچے. کہاں پہنچے؟ ایک باغیچے کے اندر جو سخت تاریک تھا, معتیمتن کے معنی سخت اندھیرا, کالا, اور یہاں سخت تاریکی کا مطلب ہے ہریالی کی کثرت کی وجہ سے سیاہی. جب کسی جگہ کے اوپر ہرے بھرے درخت بکثرت ہوتے ہیں تو وہ کالے کے انداز میں معلوم ہوتا ہے. جہاں گنجان درخت ہو, جہاں گنجان جھاڑیاں ہو, وہ اندھیرا اندھیرا اور سیاہی سیاہی نیچے معلوم ہوتی ہے, وہ مراد ہے یہاں پر. من کل نور ربیعی, بہار ہی بہار تھی اور ہر قسم کے شگوفے کھلے ہوئے تھے. ربیع کے معنی بہار, اور ہر قسم کے شگوفے کھلے ہوئے تھے, یعنی وہاں پر ہریالی ایسی تھی کہ سمجھو کہ بس موسم بہار ہے, اور ہر طرح کے پھول, شگوفے, پھل سب کھلے ہوئے ہیں. اور باغیچے کے بالکل بیچ میں ایک لمبے آدمی ہیں, اتنے لمبے آدمی کہ ان کا سر لمبائی کی وجہ سے आसमान में दिखाई नहीं देता था। इतने लंबे आदमी थे कि उनका सर लंबाई की वजह से आसमान में लंबाई की वजह से दिखाई नहीं देता था। बाज मरतबा कहते ना कि ये टावर कितना ऊंचा है, कहाँ तक वो दिखता भी नहीं है। तो कहा वो आदमी इतने लंबे थे कि उनका सर कितना ऊपर है, कहाँ है, वो भी दिखाई नहीं देता था। ये ताबीर है ज्यादा लंबा होने की। और उस आदमी के इर्द गिर्द बहुत सारे बच्चे थे, जिन बच्चों को मैंने कभी देखा भी नहीं कि ये कौन बच्चे हैं। न वो लंबे आदमी को पहचानते हैं, न उनके इर्द गिर्द वाले बच्चों को पहचानते हैं, कभी उनको देखा भी नहीं। तो मैंने इन दो साथियों को कहा कि ये क्या है, कौन लंबे आदमी ने, ये बच्चे कौन ने, ये जो है बेहतरीन बहार ही बहार वाला बागीचा और खिली हुई कलियां, ये क्या चीज़ है। वो दोनों मुझे कहने लगे कि चलो फंतलकना, चलो उन दोनों अफराद के कहने की वजह से हम चले, तो हम पहुंच गए एक दूसरे बड़े बागीचे के अंदर। पहला बागीचा तो बस बाहर ही बाहर था, और दूसरे बागीचे में पहुंचे, वो भी एक बड़ा बागीचा था। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि इससे बड़ा बागीचा मैंने कभी नहीं देखा, इससे बड़ा बागीचा मैंने कभी नहीं देखा। अंदाज़ा लगाओ वो बागीचा कितना बड़ा होगा। वला अहसन, और इससे ज़्यादा हसीन बागीचा भी मैंने कभी नहीं देखा। मालूम हुआ कि ये जो बागीचा था वो पहले बागीचे से ज़्यादा हरियाली वाला, ज़्यादा बहार वाला, ज़्यादा शिगुफे खिले हुए, साइज़ में भी बड़ा, हुस्न में भी बड़ा हुआ था। तो मुझे ये दोनों शख्स ने कहा कि इसमें चढ़ जाओ, तो हम चढ़ गए उसमें। तो हम पहुंच गए एक शहर में, ऐसा शहर कि जिसकी तामीर हुई है ऐसी कि एक ईंट सोने की और एक ईंट चांदी की। उस बागीचे में जब ऊपर चढ़े तो अजीब गरीब शहर के अंदर पहुंचे। पूरे शहर की तामीर कैसी, एक ईंट सोने की तो एक ईंट चांदी की, अजीब शहर था। तो हम शहर के दरवाजे पर पहुंचे, तो हमने शहर का दरवाज़ा खुलवाया, तो दरवाज़ा हमारे लिए खोल दिया गया। हम उस शहर में दाखिल हुए तो उस शहर में बहुत सारे लोग हमको मिले कि उनका आधा हिस्सा इतना खूबसूरत था जो तुमने कभी देखा भी ना हो। यानी वहाँ अजीब व गरीब किस्म के लोग थे उस खूबसूरत शहर में, कि इनका आधा बदन कैसा, इतना खूबसूरत के तुमने कभी देखा ही नहीं, और आधा हिस्सा कैसा, इतना बुरा कि तुमने कभी देखा ही नहीं। अजीब व गरीब इंसान थे, आधे खूबसूरत और आधे बदशकल, कभी तरीन इंसान। قال نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں قال لهم کہ یہ دو آدمی، کون دو آدمی جو حضور کے ساتھ پوری رات چل رہے ہیں، انہوں نے کہا، ہم کا مرجع کون، وہ آدھے گورے نے آدھے کالے ان کو، تو لهم کا مرجع کون، آدھے خوبصورت اور آدھے بد شکل، اور کالا کے فاعل کون، جو دو شخص حضور کے ساتھ پوری رات چل رہے ہیں وہ، यानी जिब्रेल और मीकाइल, उन्होंने उनको कहा कि जाओ और फुलानी नहर में गिरो। तो एक नहर थी, मौतरिदुन, चौड़ी थी नहर, और उसके उसका पानी खालिस सफ़ेद चल रहा था। उसका पानी कैसा था? खालिस सफ़ेद चल रहा था, गोया कि चौड़ी नहर है, प्योर वाइट पानी उसके अंदर चल रहा है। इसलिए कि सफ़ेदी के अंदर भी मिलावट आती है, जैसे कि देसी अंडे की सफ़ेदी, उसमें लाली की तरफ मेलान हुआ करता है, बाद सफ़ेदी में स्याही की मिलावट हुआ करती है। ये प्योर सफ़ेद चौड़ी पानी की नहर वहाँ चल रही थी, वो सब आदमी उसमें गिरे जा कर गए और अंदर से निकल के हमारे पास वापिस आए। तो अजीब बात कि वो आधा बदन जो बद शकल था वो अच्छा हो करके वो दोबारा हसीन तरीन शक्ल में हो गए थे। यानी उस नहर में गिरने की बरकत ये हुई कि उनका आधा बदन जो कभी था वो ठीक हो गया और पूरा बदन बेहतरीन खूबसूरत हो गया। फिर ये जो जायद अल्फाज आए इस रिवायत में, उसकी तफसीर में ये बात बढ़ाई गई, यानी पीछे तो सब राज बता दिए थे, अब ये कुछ बातें यहाँ ज्यादा आई राज की। तो उसकी वजाहत कैसे फरमाई कि वो लंबे आदमी जो बागीचे में मिले वो इब्राहिम अलैहि सलाम थे, कि जिनकी लंबाई इतनी कि वो उनका सर कहाँ है वो भी नज़र नहीं आ रहा था, वो इब्राहिम अलैहि सलाम। तो गोया कि वहाँ का तुल ये जिस्म की साइज का तुल नहीं है बल्कि फजीलत और मनाकिब का तुल है, कि उनके जो फजाइल और मनाकिब थे वो वहाँ पर जिस्मानी तुल की शक्ल में नज़र आए, इसलिए इतना लंबा कद। और जो बच्चे उनके इर्द गिर्द थे ये वो तमाम बच्चे थे जो फितरत इस्लाम पर इंतकाल कर गए, यानी कुल मौलूदिन युलदु अलल फितरा, जो बच्चे फितरत इस्लाम पर इंतकाल कर गए, जिन्होंने बुलूग देखा ही नहीं और इंतकाल कर गए फितरत इस्लामी पर, वो बच्चे उनके इर्द गिर्द जन्नत के बागीचों में खेल रहे थे। قال فقال بعض المسلمين, वहाँ मौजूद लोगों ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को यह अर्ज़ किया, ऐ अल्लाह के रसूल, ये ख्वाब जब हुजूर बयान कर रहे थे तब लोगों ने पूछा, हुजूर मुशरिकीन की औलाद भी अगर बालिग होने से पहले मर गई तो वो भी जन्नत में इब्राहिम अलैहिस्सलाम के इर्द गिर्द होंगे? तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वा औलादुल मुशरिकीन, यानी मुशरिकीन की औलाद भी जन्नत में इब्राहिम अलैहिस्सलाम के इर्द गिर्द है जो बालिग होने से पहले इंतकाल कर गए। तो मुशरिकीन की जो औलाद बुलूग से पहले मर गई वो भी जन्नती है और वो भी इब्राहिम अलैहिस्सलाम के इर्द गिर्द खेलने वालों के मजमे के अंदर है। अब रहा ये मामला कि वो लोग कि जिनका आधा खूबसूरत था आधा बदशकल था, तो क्या ये कौन लोग हैं? खलतु अमलन सालिहं व आखर सईआ, दुनिया के अंदर वो ईमान वाले लोग हैं, मिक्सिंग वाले, कुछ बुरे आमाल कुछ नेक आमाल, जिनके नेक आमाल भी है जिनके बुरे आमाल भी है। अल्लाह ताला ने फिर उनसे दरगुजर फरमाया और बुरे आमाल उनके माफ़ कर दिए और अल्लाह ने उनके पूरे बदन को खूबसूरत बना दिया। ये तो तीन तबके हैं ना उस आयत में, फमिनहुम मुख्तसिद, वमिनहुम, और तीसरा आगे वाखरुना तरफ़ु मिनहुम खलतु अमलन सालिहं वाखरा सैया। तो ये है खलतु अमलन सालिहं वाखरा सैया, मिक्स जिनके आमाल, जैसे आम उम्मती लोग जो मिक्सिंग वाले। चलो
وذكر في تفسير هذه الزيادة وأمر رجل الطويل الذي في روضته فأنه إبراهيم عليه السلام وأما البلدان الذين حوله فكل مولود مات على الفطرة فقال بعض المسلمين يا رسول الله وأولاد المشركين فقال رسول الله صلى الله عليه وسلم وأولاد المشركين وأما القوم الذين كانوا شطر منهم حسن وشطر منهم قبيح فإنهم قوم قد خلقوا عملا صالحا وآخر سيئا تجاوز الله عنه رواه البخاري رحمه الله.
इसलिए मुशरिकिन की जो औलाद बुलुग से पहले मर जाती है वो तो फाओ गए जन्नत कमा गए वो तो जन्नत में होंगे वो जी.
وعن ابن عمر رضي الله عنهما أن رسول الله صلى الله عليه وسلم قال من أفرى الفراء يري الرجل عينيه ما لم تريا رواه البخاري رحمه الله.
حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا بہتان میں سب سے خطرناک بہتان یہ ہے کہ آدمی دکھلائے اپنی دونوں آنکھ کو وہ چیز جو اس نے حقیقت میں دیکھی نہیں دونوں آنکھوں نے جو چیز حقیقت میں نہیں دیکھی وہ چیز آدمی آنکھوں کو دکھلاوے. کیا مطلب؟ جو خواب دیکھا نہیں وہ لوگوں کے سامنے بیان کرنا چالو کر دے. یہ بہت بڑا بہتان ہے. اس حدیث کے اندر خواب گھڑنے کی وعید ہے. جو آدمی جھوٹے خواب بیان کرے خواب گھڑے اس کی وعید اس روایت کے اندر موجود ہے. وجہ یہ ہے کہ خواب کا تعلق وحی سے ہے اس لیے اس جھوٹ کا تعلق عام جھوٹ جیسا نہیں ہے. عام جھوٹ بھی جھوٹ ہے لیکن خواب جو ہے نبوت کے اجزاء میں سے ایک جزو ہے اس لیے یہ جھوٹ بڑا خطرناک ہے اور اس کا تعلق عالم غیب سے ہے نظام غیب سے ہے اس لیے اس کے اندر جھوٹ بڑا خطرناک جھوٹ کہا جاتا ہے جی. ایسے بیداری میں بھی یہی مسائل ہے بھائی کہ بعض مرتبہ آدمی جو چیز دیکھی نہیں وہ لوگوں کو ایسے کہتا ہے جیسے کہ اس نے نہیں وہیں کا رہنے والا ہو اس طریقے سے وہ بھی ایک طرح کا جھوٹ ہے. جیسے کبھی حج میں گیا نہیں اور لوگوں کو اس طرح جو ہے مکہ مدینہ کی تفصیل بیان کرے کہ جیسے نہیں ہر مہینے وہ عمرے کرتا ہو. چلو.
وعن ابي سعيد رضي الله عنه عن النبي صلى الله عليه وسلم قال اصدق الرؤيا بالاسحار رواه الترمذي والدارمي رحمه الله.
حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ نبی کریم صلی اللہ علیہ وسلم سے نقل فرماتے ہیں کہ سب سے زیادہ سچے خواب صبح صادق کے وقت پر ہوتے ہیں اس لیے کہ رات کا کھایا ہوا ہضم ہو کر کے نیچے اتر جاتا ہے معدہ خالی ہو جاتا ہے بخارات جو دماغ پر چڑھتے ہیں اس کی وجہ سے بھی شیطانی پراگندہ خیالات آتے ہیں اور رات کے حصے میں ایسی کوئی بات ہوتی نہیں آخری حصے میں معدہ خالی بخارات بھی دماغ پر چڑھے نہیں ہیں لہذا اس وقت کے اوپر جو خواب ہوں گے وہ بڑے سچے خواب ہوں گے. دوسری بات یہ کہ رات کا آخری وقت جو ہے اللہ کی رحمت کے نزول کا وقت ہے دعا کی قبولیت کا وقت ہے اللہ کے قرب کا وقت ہے اسی لیے اس وقت پر بھی خواب صحیح سچے نظر آتے ہیں. مزاج میں بھی اس وقت پر اعتدال ہوا کرتا ہے اور سحر رات کے چھٹے حصے کو کہا جاتا ہے گویا کہ صبح صادق سے ڈیڑھ دو گھنٹے پہلے جو خواب نظر آئے گا وہ خواب بڑا صحیح سچا خواب نظر آئے گا جی.